यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। समानुपातिक निर्वाचन प्रणालीतर्फ 6 राजनीतिक दलहरूबाट 110 उम्मेद्वार निर्वाचित भएको निर्वाचन आयोगको घोषणा। निर्वाचित उम्मेद्वारहरूलाई यही चैत 5 गते प्रमाणपत्र प्रदान गरिने। काठमाडौँ उपत्यका सहित देशका विभिन्न स्थानमा हावाहुरी र चट्याङ सहित वर्षा, हिमाली क्षेत्रमा हिमपात। 1,16,00,000 नगद सहित 2 हुण्डी कारोबारी प्रहरीद्वारा पक्राउ। भारतको ओडिसा राज्य स्थित एक सरकारी अस्पतालको आईसीयूमा आगलागी हुँदा कम्तीमा 10 बिरामीको मृत्यु। र एन्फा राष्ट्रिय लीगमा विभागीय टोली नेपाल पुलिस क्लब र 7 दोबाटो 2-2 गोलको बराबरीमा। अब समाचार विस्तारमा। निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ 6 राजनीतिक दलहरूबाट 110 जना निर्वाचित भएको घोषणा गरेको छ। यसअघि पेश भएको बन्द सूचीबाट आफ्नो दललाई प्राप्त गरेको सीट क्लस्टर अनुसार निर्वाचन आयोगमा पेश गरेपछि आयोगले आज 110 जना निर्वाचित भएको घोषणा गरेको हो। समानुपातिक निर्वाचन प्रणालीका निर्वाचन अधिकृत एवं आयोगका सचिव कृष्ण बहादुर राउतले सो जानकारी दिनुभएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाबाट 57 जना, नेपाली कंग्रेसबाट 20 जना, नेकपा एमालेबाट 16 जना, नेपाली कम्युनिष्ट पार्टीबाट 9 जना, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट 4-4 जना निर्वाचित भएका आयोगले जनाएको छ। 6 दलबाट 110 जना सांसद निर्वाचित हुँदा 82 जना महिला सांसद निर्वाचित भएका छन्। रासोपाबाट 48, नेपाली कंग्रेसबाट 15, नेकपा एमालेबाट 10, नेपाली कम्युनिष्ट पार्टी नेकपाबाट 4 जना, श्रम संस्कृति पार्टीबाट 3 र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट 2 जना महिला निर्वाचित भएको निर्वाचन अधिकृत कृष्ण बहादुर राउतले जानकारी दिनुभयो। हिजो दलहरूले समानुपातिक तर्फबाट उम्मेद्वारहरूको सूची समेत पेश गरेका थिए। प्रधानमन्त्री सुशीला कार्कीले जिल्ला प्रशासन कार्यालय काठमाण्डुमा सार्वजनिक सम्बोधन प्रणाली पब्लिक अनाउन्समेन्ट सिस्टमको निरीक्षण गर्नुभएको छ। जिल्ला प्रशासन कार्यालय काठमाण्डुमा आज प्रधानमन्त्री कार्कीले सुशासन प्रवर्धनका लागि शुरू भएको सेवा प्रवाहको मोडेल, पास सहितको समग्र प्रणाली र कार्यालय व्यवस्थापनको निरीक्षण गर्नुभएको हो। निरीक्षणमा गृहमन्त्री ओमप्रकाश अर्याल लगायत पदाधिकारीहरू सहभागी हुनुहुन्थ्यो। कार्यालयले सेवा प्रवाहलाई थप व्यवस्थित, पारदर्शी र जनमैत्री बनाउन सार्वजनिक सम्बोधन घोषणा प्रणाली सहितको नयाँ सेवा मोडेल शुरू गरेको जनाएको छ। प्रणाली शुरू भएको करिब 3 महिनाको अवधिमा सेवाग्राहीमा सन्तुष्टि बढ़ेको प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले जानकारी दिनुभयो। प्रधानमन्त्री कार्कीसँगका अन्य सरकारी निकायमा सो प्रणाली विस्तार गर्न अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो। नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण काठमाण्डु उपत्यका सहित देशका विभिन्न स्थानमा हावाहुरी, मेघगर्जन सहित हिमाली क्षेत्रमा हिमपात भएको छ। काठमाण्डु उपत्यकामा हावाहुरी र चट्याङ सहित वर्षा भएकाले आवश्यक सतर्कता अप्नाउन जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। यसै गरी कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाड़ी र हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपात भएको छ। भोलि कोशी, बागमती र गण्डकी प्रदेशको पहाड़ी भूभागका 1-2 स्थान र पर्सी कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका 1-2 स्थानमा मेघगर्जन, चट्याङ सहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण मुस्ताङमा यस वर्ष 4थो पटक हिमपात भएको छ। जिल्लाका 5 वटै गाउँपालिकामा सामान्य हिमपात भएपछि कृषि र पशुपालनमा सक्रिय किसानहरू खुशी भएका छन्। उपल्लो मुस्ताङको लोमानथाङ गाउँपालिका 1 छोसेरका च्याङ्रा पालक कृषक अंग्याल गुरूङले हिमपातले चरण क्षेत्रमा घाँस बढ़ी पलाउने हुँदा पशुपालनका लागि सहज हुने बताउनुभयो। उच्च हिमाली क्षेत्रमा जमेको हिउँले चरण क्षेत्रमा याक, च्याङ्रा र अन्य पशुलाई आवश्यक तापक्रम उपलब्ध गराउनका साथै मुख्य बाली, स्याउ, आलू र अन्य कृषिजन्य उत्पादनमा सकारात्मक प्रभाव पर्ने कृषकहरूले बताएका छन्। उपल्लो मुस्ताङका थासाङ, घरबझोङ, बाराजुङ मुक्ति क्षेत्रमा हिमपात र वर्षासँगै उत्पादनमा सुधार आउने अपेक्षा गरिएको छ। यस्तै कर्णाली प्रदेशको मुख्य पर्यटकीय गन्तव्य रारा ताल हिउँले ढाकिएको छ। गए रातीदेखि परेको हिउँ राराको हुटु, मिलीचौर आसपासमा 1 फिटसम्म जमेको राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ। महिला अधिकार कर्मीहरूले लैंगिक बजेट कार्यान्वयनमा जोड़ दिएका छन्। राष्ट्रिय महिला आयोगले आज आयोजना गरेको लैंगिक उत्तरदायी बजेट कार्यान्वयनको अवस्था सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला कुमारी पराजुलीले लैंगिक बजेट सही ठाउँमा खर्च गर्न सुझाव दिनुभयो। अन्तर्क्रियामा विगत चार वर्षदेखिको लैंगिक बजेट कार्यान्वयनको अवस्थाका सम्बन्धमा प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले गरेको अध्ययन पनि सार्वजनिक गरिएको थियो। अध्ययन अनुसार संघीय मन्त्रालयहरूको प्रत्यक्षतर्फ विनियोजित बजेट मध्ये 43.6% मात्रै लैंगिक बजेट कार्यान्वयन भएको छ। प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित गर्ने र गैर आवासीय नेपालीहरूको पूँजीलाई सुरक्षित र पारदर्शी रूपमा परिचालन गर्ने नीति सरकारको प्राथमिकतामा रहेको बताउनु भएको छ। काठमाण्डुमा आयोजित गैर आवासीय नेपाली संघ एनआरएनएको 12 महाधिवेशन तथा विश्व सम्मेलनको समापन समारोहमा आज प्रधानमन्त्री कार्कीले विश्वभर फैलिएका नेपालीहरू नेपालको सद्भावना दूत रहेको उल्लेख गर्दै उनीहरूको योगदानको प्रशंसा गर्नुभयो। नेपालको संविधानले गैर आवासीय नेपालीलाई आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकार सहितको नागरिकताको व्यवस्था गरेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले यसले प्रवासी नेपाली र मातृभूमि बीचको सम्बन्ध अझ सुदृढ बनाएको बताउनुभयो। रेडियो नेपालबाट राति 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
यहाँ पनि सबै राम्रो छ। ला, तेरो आमासँग कुरा गर।
पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसीको कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
सेवा सुचारू गर्नका लागि *14# डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। नेपाल प्रहरीले 1,16,00,000 रूपियाँ नगद सहित दुई हुण्डी कारोबारीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाण्डुको टोलीले काठमाण्डुको नागार्जुन नगरपालिका 8 भीमढुङ्गाबाट हुण्डीको रकम सहित नागार्जुन नगरपालिका 8 भीमढुङ्गाका 28 वर्षीय सागर गिरी र सोही स्थानका 28 वर्षीय प्रमोद प्रसाद धितालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो। परिसरका प्रवक्ता प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले अभौतिक मुद्राको कारोबार गरिरहेको सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको जानकारी दिनुभयो। पक्राउ परेकासँग 3 थान चेकबुक, विभिन्न व्यक्तिको नाममा काटेको 27,30,000 चेक, विभिन्न बैंकका एटीएम 4 थान, नागरिकता 1 थान, 4 पाङ्ग्रे सवारी साधन 2 थान, 2 पाङ्ग्रे सवारी साधन 1 थान, सवारी दर्ता किताब 3 थान बरामद गरिएको उहाँले बताउनुभयो। शिकार खेल्न भन्दै बर्दिया राष्ट्रिय निकुञ्जतर्फ हिँडेका सुर्खेतको बराहताल गाउँपालिका 1 ज्यामिरेका 5 र लेगबेसी नगरपालिका 8 गंगटेका 1 गरी 6 जना 9 दिनदेखि सम्पर्कविहीन भएका छन्। शिकार खेल्न जानेहरूमा ज्यामिरेका 25 वर्षीय रेशम शमशेली, 30 वर्षीय सुनिल शमशेली, 33 वर्षीय टोपबहादुर खत्री, 41 वर्षीय रविलाल दमाई, 34 वर्षीय रामबहादुर घरती र गंगटेमा घर भई हाल बर्दिया बस्ने 45 वर्षीय दुर्गा बहादुर सिंजाली रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मोहनजङ बुढ थापाले जानकारी दिनुभयो। उहाँका अनुसार यही फागुन 23 गते शिकार खेल्न भनी घरदेखि 17 किलोमिटर दक्षिणमा पर्ने निकुञ्जतर्फ गएको र सँगै गएका मध्ये टोप बहादुर खत्रीको मृत्यु भएको मृतकका भिनाजु आशे महताराले जानकारी दिनुभएको छ। सत्य तथ्य बुझ्नका लागि प्रहरी सहायक निरीक्षक टोपेन्द्र सिंह ठकुरी नेतृत्वमा 4 जनाको प्रहरी टोली घटनास्थल पुगेर खोजतलाश गरिरहेको प्रहरीले जनाएको छ। यस वर्षको दण्डपाणी नन्दकुमारी अर्ज्याल स्मृति राष्ट्रिय पुरस्कार कूटनीतिज्ञ प्राध्यापक डाक्टर जयराज आचार्यलाई प्रदान गरिने भएको छ। दण्डपाणी नन्दकुमारी अर्ज्याल स्मृति केन्द्र कार्यसमिति बैठकले 50,000 रूपियाँ राशिको पुरस्कार चैत 11 गते कूटनीतिज्ञ प्राध्यापक डाक्टर आचार्यलाई प्रदान गर्ने निर्णय गरेको स्मृति केन्द्रका महासचिव कपिल चन्द्र खनालले जानकारी दिनुभयो। पुरातत्वविद प्रकाश दर्नालको संयोजकत्वमा लेखक सुखदेव उपाध्याय र कोष संस्थापक राजेन्द्र प्रसाद अर्याल रहनु भएको प्रतिभा चयन उपसमितिको सिफारिशका आधारमा प्राध्यापक डाक्टर आचार्यलाई पुरस्कार प्रदान गर्ने निर्णय गरिएको स्मृति केन्द्रका महासचिव खनालले जानकारी दिनुभयो। 2062 सालमा स्थापित स्मृति केन्द्रले हालसम्म राष्ट्रिय महत्वका विभिन्न विषयमा योगदान दिनुहुने 18 जना भन्दा बढ़ी विद्वत प्रतिभालाई सम्मानसहित पुरस्कार प्रदान गरिसकेको छ। भारतको उडिसा राज्य स्थित एक सरकारी अस्पतालको आईसीयूमा आगलागी हुँदा ट्रामा केयर युनिटमा भर्ना भई उपचाररत कम्तीमा 10 जना बिरामीको मृत्यु भएको छ। घटनामा बिरामीहरूलाई बचाउने क्रममा अस्पतालका 11 कर्मचारी घाइते भएका राज्यका मुख्यमन्त्री मोहन चरण माझीले बताउनुभयो। बिरामीहरूको उपचार भइरहेको ट्रामा आईसीयू वार्डमा विद्युत सर्किटका कारण आगलागी भएको आशंका गरिएको छ। भारतका विभिन्न अस्पतालहरूमा विद्युत सर्किटका कारण बेला बेला आगलागीका घटनाहरू हुने गरेका छन्। यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल मार्फत पीड़ित परिवारप्रति समवेदना प्रकट गर्दै पीड़ित परिवारका लागि क्षतिपूर्तिको घोषणा गर्नुभएको छ। अब आर्थिक समाचार भुवन प्रसाद आचार्यबाट।
बजारमा खाना पकाउने एलपी ग्यासको अभाव भइरहेको बेला ललितपुरको हरिसिद्धि स्थित श्रीराम ग्यास उद्योगको डिपोमा ठूलो परिणाममा ग्यास स्टक गरेर राखिएको फेला परेको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नेतृत्वमा गएको बजार अनुगमन टोली उद्योगको डिपोमा पुग्दा 6,377 भरिएका ग्यास सिलिण्डर स्टोर गरेर राखिएको फेला पारेको हो। अनुगमनका क्रममा श्रीराम ग्यास उद्योगले 14.2 केजीका 6,377 सिलिण्डर डिपोमा थुपारे राखेको तर बजारमा पठाउन आनकानी गरेको पाएपछि विभागले अनुचित व्यापारिक क्रियाकलाप गरेको कसुरमा उद्योगलाई 3,00,000 रुपियाँ तत्काल जरिवाना तिराएको छ। विभागले फौजदार अवस्थामा रहेका सबै 6,377 सिलिण्डरहरू नेपाल आयल निगमको समन्वयमा उपभोक्तालाई बिक्री वितरण गर्न निर्देशन दिएको विभागका महानिर्देशक रोशन गेवालीले जानकारी दिनुभयो। बालबालिका तथा युवाहरूमा वित्तीय शिक्षा सचेतना विस्तार गर्ने गरी चैत 2 गतेबाट नेपालमा ग्लोबल मनी विक शुरू भएको छ। पुँजी बजार तथा वित्त बजारमा लगानी तथा त्यसको सुरक्षा, वित्तीय चेतना अभिवृद्धि लगायतका विषयमा केन्द्रित भएर विभिन्न कार्यक्रम गर्ने गरी शुरू भएको ग्लोबल मनी विक नेपाल राष्ट्र बैंकको अगुवाईमा गर्न लागि हो। यस वर्षको ग्लोबल मनी विक विश्व मुद्रा सप्ताहको नारा स्मार्ट मनी टक्स रहेको छ। सप्ताहको नेपाल राष्ट्र बैंकका गवर्नर प्राध्यापक डाक्टर विश्वनाथ पौडेलले शुभारम्भ गर्दै समाजमा पैसाको महत्वलाई बुझेर विद्यार्थी तथा युवाहरूले त्यसको सदुपयोग गर्नु आवश्यक भएको बताउनुभयो। उहाँले ग्लोबल मनी विकका अवसरमा देशभरका विभिन्न विद्यालय तथा कलेजहरूमा पुगेर विद्यार्थी तथा युवाहरूमा वित्तीय चेतना अभिवृद्धिका कार्यक्रमहरू गर्न लागि उल्लेख गर्नुभयो। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको भन्दै सवारी साधनमा भाडा समायोजन गर्न माग गरेको छ। महासंघका महासचिव डेकनाथ गौतमले एक प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्दा देशभर यातायात सेवा सञ्चालन गर्ने यातायात व्यवसायी एवं यात्रुमा प्रत्यक्ष असर पर्न गएको बताउनु भएको छ। महासंघले चुहावट र पेट्रोलियम पदार्थको खपतलाई नियन्त्रण गरी वैज्ञानिक विधि अपनाई पेट्रोलियम पदार्थको सहज आपूर्ति व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ। गौतम बुद्ध राष्ट्रिय विमानस्थललाई तत्काल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन रूपन्देहीका उद्योगी व्यवसायहरूले माग गरेका छन्। रूपन्देहीको भैरवा स्थित विमानस्थल निर्माण सम्पन्न भएको लामो समय बितिसक्दा पनि पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन। पर्यटन क्षेत्रमा झण्डै 1 खर्ब भन्दा बढी लगानी भइसकेको भए पनि अपेक्षित परिणाम नहुँदा लगानी जोखिममा पर्ने अवस्था सृजना भएको पर्यटन व्यवसायहरूले बताएका छन्। सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले अब गठन हुने नयाँ सरकारले पर्यटन प्रवर्धन र विमानस्थल सञ्चालनमा प्रभावकारी भूमिका खेल्ने विश्वास निजी क्षेत्रले लिएको बताउनुभयो। पुष्प व्यवसायको विकास विस्तार तथा प्रवर्धनका लागि सहयोग पुर्याउने उद्देश्यले फ्लोरिकल्चर एसोसिएसन अफ नेपाल फ्यानले पुष्प मेला आयोजना गर्ने भएको छ। सोमबार काठमाडौँमा पत्रकार सम्मेलन मार्फत यही चैत 5-8 गतेसम्म फ्लोरा एक्सपो आयोजना गर्न लागेको एसोसिएसनका वरिष्ठ उपाध्यक्ष एवं मेलाका संयोजक राम बहादुर तामाङले बताउनुभयो। 83 स्टल रहने फ्लोरा एक्सपोमा मेलामा सहभागी विभिन्न पुष्प व्यवसायीद्वारा उत्पादित फूल तथा बिरुवाका विभिन्न विधा अन्तर्गत उत्कृष्ट बीज प्रतिस्पर्धा गराइने भएको छ।
अब खेल समाचार अजय बमबाट।
विभागीय टोली नेपाल पुलिस क्लब विरूद्ध 2 गोलको अग्रता जोगाउन नसक्दा एन्फा राष्ट्रिय लीगमा 7 बाटोको जितविहीन यात्राले निरन्तरता पाएको छ। सोमबार 7 बाटो स्थित एन्फा मुख्यालय मैदानमा सम्पन्न खेलमा पुलिसले 7 बाटोसँग 2-2 गोलको रोमाञ्चक बराबरी खेल्यो। 7 बाटोले अनुरा लामा र फुडे फुवाननको गोल मार्फत पहिलो हाफमा अग्रता लिएको थियो। त्यसपछि दोस्रो हाफको मध्यतिरसम्म पनि 7 बाटो 2 गोलकै अग्रतामा थियो। खेलको 75 मिनटमा धीरेन्द्र बहादुर शाहले गोल गरे। त्यसपछि निर्धारित समयसम्म खेलमा फर्किने कोसिस गरे पनि सकेन। त्यसपछि थप गरिएको इन्जुरी समयको 9 मिनटमा सुभाष थारूले गोल गरेपछि 7 बाटो स्तब्ध बन्यो। बराबरीसँगै 11 खेलमा 9 अङ्क जोड्दै पुलिसले एक स्थान सुधार गर्यो। अहिले पुलिस पुछारबाट 5 स्थानमा छ। 7 बाटोको पनि समान खेलमा 9 अङ्क नै छ। एक स्थान माथि उक्लिएको 7 बाटो पुछारबाट 4 स्थानमा छ। अखिल नेपाल फुटबल संघ एन्फाले चैत 30 गतेदेखि शहीद स्मारक ए डिभिजन लिग गर्ने तयारी गरेपछि क्लबहरूले विभिन्न साथ माग राखेका छन्। सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै क्लबहरूले एन्फाको आलोचना गर्दै 7 माग अघि सारेका हुन्। यसअघि नेपाल फुटबल खेलाड़ी संघसँगको वार्तामा ए डिभिजन लिग चैत 30 गतेदेखि गर्ने सहमति भएको थियो, तर क्लबहरूले यो सहमतिलाई एकलौटी भनेको छ।
अब मौसम आगामी 24 घण्टामा कोशी गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थानहरूमा र बाँकी हिमाली भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षा र हिमपातको सम्भावना रहनुको साथै कोशी र बागमती प्रदेशको पहाड़ी भूभागका थोरै स्थानहरू गण्डकी र कर्णाली प्रदेशको पहाड़ी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। समानुपातिक निर्वाचन प्रणालीतर्फ 6 राजनीतिक दलहरूबाट 110 उम्मेद्वार निर्वाचित भएको निर्वाचन आयोगको घोषणा। निर्वाचित उम्मेद्वारहरूलाई यही चैत 5 गते प्रमाणपत्र प्रदान गरिने। काठमाडौँ उपत्यका सहित देशका विभिन्न स्थानमा हावाहुरी र चट्याङ सहित वर्षा, हिमाली क्षेत्रमा हिमपात। 1,16,00,000 नगद सहित 2 हुण्डी कारोबारी प्रहरीद्वारा पक्राउ। भारतको ओडिसा राज्य स्थित एक सरकारी अस्पतालको आईसीयूमा आगलागी हुँदा कम्तीमा 10 बिरामीको मृत्यु। र एन्फा राष्ट्रिय लीगमा विभागीय टोली नेपाल पुलिस क्लब र सातदो बाटो 2-2 गोलको बराबरीमा। यसका साथै रेडियो नेपालबाट राति 9 बजेको समाचार सकियो। राति 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।